الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق يرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وأما بنعمة ربك فحدث صدق الله مولانا العظيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد المعظم الجود والكرم وآله وأصحابه وبارك وسلم صلاه وسلاما عليك يا رسول الله صلى الله عليك وسلم. میرے دوستوں اور بزرگوں، میرے سوال کا آپ جواب دیجیے. کوئی اچھی چیز ہو یا اچھا آدمی ہو، اس کی تعریف توصیف اور اس کی خوبی بیان کرنا جائز ہے کہ ناجائز؟ کامن سینس کی بات ہے. کوئی دھامڑ ہی ہوگا جو یہ کہے کہ اچھے کی اچھائی مت بیان کرو. ہر اچھی چیز کی اچھائی بیان کی جاتی ہے، اور جب کسی اچھی چیز کو آدمی اپنا لے، اپنا بنا لے، تب تو اس کی اور زیادہ تعریف ہوئی. مثال کے طور پر یہ قلم ہے، قلم اچھا ہے، یہ لکھتا ہے، پڑھتا ہے، پیغام بھیجتا ہے، حساب کتاب کرتا ہے. یہ قلم بہرحال اچھا ہے. اب یہ دکان پر تھا، میں نے دیکھا، مجھے اچھا لگا، اب میں نے اس کو خرید لیا. اب خریدنے کے بعد جب تک دکان کے پاس دکاندار کے پاس تھا، میں زیادہ تعریف نہیں کر رہا تھا، لیکن بولتا تھا کہ اچھا ہے. لیکن جب لے لیا، اب میں کہوں کیا اچھا پہن لیا، دیکھو اس کا کلر کتنا اچھا ہے، اس میں جو رسک ہے اتنی رواں رواں ہے جیسے پانی جیسے. تو پہلے صرف میں نے اچھا کہا تھا، اور لے لینے کے بعد اب اس کی ساری خوبیاں بیان کر رہا ہوں. اگر مولانا غلام محمد صاحب، مولانا غلام مصطفیٰ صاحب ہیں، اگر کالا نہیں ہونا چاہیے، اگر یہ وائٹ ہوتا ہے تو اچھا ہے. میں کہوں مولانا یہ کالا لیکن کلر ہے. میں اب اس کی मौलाना की बात को रद्द करूंगा। नहीं, ये सफेद अगर होता बार बार हाथ लगने से इसमें दाग मालूम होता, काला है तो कुछ भी होगा साफ सुथरा ही नजर आएगा। अब मैं इसके काले होने की तारीफ करूं और इन्होंने काला होने को नापसंद किया, बात मेरी समझ गए। ये पेन अच्छा है ये भी जानते हैं, लेकिन इन्होंने इसको अपनाया नहीं। ये इनका अपनाने का मतलब ये इनका नहीं है, मैंने इसे अपनाया है बड़े प्यार से, खरीदा है मैंने। अब ये इसमें अगर कोई नफ्स बयान करेंगे तो मेरी जिम्मेदारी है कि उस नफ्स को मैं दूर करूं और इसकी तारीफ, ये तो होगा। जब तक एक अच्छी चीज को लोग अच्छा ही कहेंगे और जब उसको अपना बना देंगे, अब ये मेरा है तो उसकी तारीफ के अंदर वो पूरी कोशिश करेंगे, इतना मुबालगा करेंगे कि सुनने वाला वाकई कहेगा कि ये चीज बहुत अच्छी है। मिसाल समझ गए, हर अच्छी चीज की तारीफ करना एक तो जायज है, और वो आदमी जो उसको अपना ले उसकी कितनी तारीफ करे। मैंने एक पेन की मिसाल दी, एक कलम की मिसाल दी, अब आइए इस कायनात में सबसे अच्छा कौन, बोलो सबसे अच्छा। अदालत फरमाते सबसे औला व आला हमारा नबी, सबसे बाला वो आला हमारा नबी, सबसे आला बुलंद बाला हमारे मुस्तफा है। हम तारीफ करें ना करें, अल्लाह तारीफ कर रहा, अल्लाह ने उन्हें अपनाया है, अपना हबीब बनाया है, उनके सर पर नबूवत और शफाअत का ताज रखा। अल्लाह अल्लाह ताला उनकी तारीफ करता, हमने अपनाया है, नबी को अपना माना, शबीए महशर माना, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जाने ईमान माना, मुस्तफा की जियारत को हम अपने दिलो दिमाग की जगह माना है, सरवरे कायनात के नाम को हमने शफाअत का जरिया माना है, हुजूर पर दुरूद पढ़ने को अल्लाह की रहमत के हुसूल का जरिया माना है, हमने नबी को माना है। हम तो उनको अच्छा कहते ही हैं और मानने के बाद तो इतना अच्छा कहते हैं कि इनसे अच्छा कोई नहीं है। अल्लाह की करता व कदम शान है ये, इंसान नहीं इंसान वो इंसान है। और कुछ लोग ऐसे बोलते हैं नबी अच्छे हैं, समझे अच्छे हैं तो कहने ही पड़ेगा वरना सब झूठे मारे। अच्छी चीज को तो अच्छा कहने ही पड़ेगा, ये नहीं कहते हैं कि हुजूर अच्छे नहीं है, उनको सब अच्छा मानते हैं, भावड़ा भी मानता है अच्छा, कादियानी भी अच्छा मानता है, राजी भी अच्छा मानता है, सब अच्छे मानते हैं, हत्या के हिंदू भी उनको अच्छा कहता है, अंग्रेज भी उनको अच्छा कहता है, लेकिन सिर्फ अच्छे को अच्छा कहना काम नहीं देता। मेरी बात बहुत गहरी है, अच्छे को सिर्फ अच्छा कहने से काम नहीं चलेगा, उस अच्छे में अगर कोई नुक्ता रखे उस पर ऐब लगाए तो जिसने अपना लिया है वो उस नुक्ते को साफ करेगा, उसके ऐब बयान करने वाले को दंदा शिकन जवाब देगा, उसने जो ऐब निकाला है कहेगा ये ऐब है ही नहीं है इसमें, ले देख ले ये ऐसा है ये वैसा है बहुत अच्छा है। ये क्या है, अच्छे को अच्छा कहने से डिफरेंसेस नहीं होता, अच्छे में ऐब निकालने वाले का जवाब देना ये उस अच्छे को साथ लेकर समझा रहे। भाभी कहता हम भी उर्दू को अच्छा मानते थे, अच्छा मानता है लेकिन कहता है उर्दू को ये नहीं मानता, मैं एक मुफ्ती को बहुत बड़ा मुफ्ती मानता हूं, मुफ्ती ये आजम मानता हूं। बोले उनको वजू का ये मसला मालूम नहीं। वो भी कहता बहुत बड़े मुफ्ती थे लेकिन उनको ये मसला मालूम नहीं था। तो जो उनका मुरीद है उसमें जज्बा पैदा होगा। हजरत हुदे उनको ये मसला नहीं मालूम था, सुन उनका फतावा मुस्तकिया उसमें उन्होंने ये मसला लिखा है, ये मसला लिखा है, ये मसला लिखा है, ये मसला। तू बोलता नहीं मालूम था, देख पाक क्या क्या लिखा है। इसी तरह से पता चल जाएगा कि ये मुफ्ती आजम के और फिल्में बुक्स रखता है, और मैं जब उसकी सफाई करूंगा तो सुनने वाला कह देगा ये मुफ्ती आजम का जीवन समझ में बात है। इसी तरह वहाबी कहता है कि हुजूर को इसमें कैद नहीं था, बहुत अच्छे थे, बहुत उन्होंने लोगों को अच्छाई का पैगाम दिया है, ऐसा है वैसा है, खूब बयान करता है, लेकिन कहता है कि उनको गैब नहीं मालूम। तो उठा करके देखो अल्लाह फरमाता है वमा हुआ अलग ये कैद बताने में मेरे हबीब बखील नहीं है, जो पूछो तुम्हें कैद बताएंगे। रब फरमाता है कि वमा का मा का नंदाओ लाजुद है वो क्या है यही है मेरे बुढ़ापे। तर्जुमा ये है कि अल्लाह की शान नहीं है कि वो हर कशो नाकस पर अपना गैब जाहिर करे। हाँ वो अपने पसंदीदा रसूलों को चुन लेता है और अपना गैब उन्हें बता देता है। इस किस्म की 13 आयतें पुराने मजीद में है, और आप ही कहता हूं उनको ये नहीं मालूम था, वो नहीं मालूम था। वो रब फरमाता है कि वह अल्लम कमालम तकुम तालम वकानुल्लाही अलैका अज़ीमा। ऐ नबी जो आप नहीं जानते थे अल्लाह ने वो सब बता दिया। बड़ा अल्लाह के कलाम का तीवर और अंदाज तो देखिए। अल्लाह ताला फरमाता है जो आपको मालूम नहीं था वो बता दिया। अब वहां भी कहता है ये नहीं मालूम था, तो अल्लाह का इरशाद है तो वो भी बता दिया। अब बोलेगा ये नहीं मालूम था, तो अल्लाह फरमाएगा कि जो नहीं मालूम था वही तो बताया। फिर कहेगा ये नहीं मालूम था, फिर आयत कहे कि जो नहीं मालूम था वही तो बताया है। अब तू बोलता जा ये नहीं मालूम तो कुरान बताया, फरमाएगा वही तो बताया। फिर बोल के नहीं मालूम तो कुरान फरमाएगा वही तो बताया है। वह अलमता मालम सकुन तालम जो आपको नहीं मालूम था वो सब बता। खुदा की कसम ये आयत अगर वो समझ जाएगा वहाबी तो कभी वहाबी नहीं। लेकिन अल्लाह ताला इनको समझ ही नहीं देता, इसलिए कुरान फरमाता जाली कभी अन्नहु आमनु सुम्म कफरु फतुबे अला कुलूबिहिम फहुम ला यफकहून। ये ऐसा क्यों हुआ? अल्लाह ताला इनकी समझ क्यों छीन देता है बिना वजह की चिंता? उसकी उसका बयान फरमा रहा है कि सालिका बे अन्न हूं, ये दे जो है सबब के लिए दो अमेरिका बे सबबिया है, इल्लत है। अल्लाह ताला फरमाता सालिका बे अन्न हूं आमनू, ये इस सबब से है, इसलिए है, इसकी वजह और कारण ये है कि ये पहले ईमानदार और ईमान लाने के बाद फिर कुफर किया। ये नहीं फरमाया कि बुत पूजा है, शिर्क किया है, बल्कि नबी की तौहीन करके उन्होंने कुफर का रास्ता अख्तियार किया। पहले तो ईमान लाए, फिर नबी की तौहीन करके काफिर हुए। या पहुंच तो अल्लाह ने इनके दिल पर ठप्पा मार दिया, मुहर लगा दी, अब ये लाख समझाओगे समझेंगे नहीं अल्लाह को, इनकी समझ और मत क्यों मारी गई, इसलिए कि ये ईमान के बाद उन्होंने नबी की बेअदबी करके कुफ्र किया है। अब इन्हें कितना भी समझाओ के कुरान लाला करके बताओ कि देखो ये हुजूर के लिए गैब लिखा है, ये हुजूर की अजमत है, ये पूछने के तब बताने, अगर हम बता रहे हैं तो मान, बोले नहीं हम उसके मौलाना से पूछेंगे, यानी शैतान से पूछने के लिए, शैतान कभी सही बात बताएगा? अरे उनसे पूछो जिसने नबी का मुख्य नबी की मोहब्बत का चिराग अपने दिल में जला कर एलान कर दिया है कि लहर में इस पर उसे शहकत आप लेके चले, अंधेरी आप सुनी थी शराब लेके चले, उससे पूछो। बोले वो तो है नहीं, कैसे पूछे, अंदर ईमान से पूछो, है ना। किताब ऐसी चीज है कि पढ़ोगे तो जिसने लिखी है गोया तुम उससे गुफ्तगू कर रहे हो, इसीलिए तिलावत कुरान मजीद करने वाले को ये फरमाया गया है जो कुरान की तिलावत करता है वो ऐसे ही है जो अल्लाह से हम कलाम हो रहा है। तो किताब पढ़ लो, पता चल जाएगा कि इस्लाम किसे कहते हैं। हुजूर अच्छे हैं और अच्छे लोगों ने उन्हें अच्छा कहा, और हुजूर को अच्छे लोगों ने तो कहा ही है, रब्बुल आलमीन ने उन्हें अच्छा कहा, ऐसा अच्छा कहा कि कद जाकुम मिन अल्लाह नूर, तुम्हारे पास अल्लाह की तरफ से नूर आ गया। तो हुजूर अकरम अच्छे हैं, इसमें किसी को कोई शुबा है, और अच्छे की तारीफ करना हर शरीफ आदमी का सेवा है, और रब ने फरमाया है वह अम्मा बिन उनके रब का फहदिश, अपने रब के नेमत का चर्चा करो, अल्लाह की हर नेमत अच्छी है, सूरज अल्लाह की नेमत है, पानी अल्लाह की नेमत है, दूध अल्लाह की नेमत है, शहद अल्लाह की नेमत है, अब्बा अल्लाह की नेमत है, बेटा अल्लाह की नेमत है, भाई अल्लाह की नेमत है, माँ अल्लाह की नेमत है, अरे तुम्हारी आंख अल्लाह की नेमत है, तुम्हारा कान अल्लाह की नेमत है, तुम्हारी जान अल्लाह की नेमत है, ये घर अल्लाह की नेमत है, बोलो है कि नहीं नेमत, हर चीज अल्लाह की नेमत है। अब किसी नेमत को तुम मकसूद मत करो कि इसी नेमत का फिक्र करें, बल्कि अल्लाह ताला फरमाता है अल्लाह की तमाम नेमतों का चर्चा करो, खूब बयान करो, तज़किरा करो, अल्लाह की नेमत का बयान करना कुरान का हुक्म है, और ये इबादत और सवाब, ये ध्यान में एक बात रखना, अल्लाह की नेमत का फिक्र करो अल्लाह की नेमत की हैसियत से, जैसे सूरज को अल्लाह ने बार बार कुरान में अपनी नेमत बताया है, सूरह रहमान उठाकर देखो, सूरह शम्स उठाकर देखो, कहां कहां सूरज के बारे में बताया है अल्लाह की नेमत है, चांद को अल्लाह ने अपनी नेमत बयान किया। अगर कोई साहब अपनी तकरीर में लोगों को जमा करके उनवान दे दें कि अल्लाह की नेमत सूरज है, आज इसके बारे में बयान होगा, अब लोग जमा हो जाएं और एक मुकर्रर कहे कि अल्लाह ताला ने सूरज को कैसा बाकमाल बनाया है, जब अंधेरा होता है और सूरज निकलता है तो अंधेरा दूर हो जाता है, रात गायब होती है दिन निकल जाता है, और कुरान फरमाता है जब दिन निकलता है तो कारोबार चलने लगता है, दुकान बंद होती है तो दुकान खुल जाती है, रोजी रुकी हुई होती है सूरज निकलता है तो रोजी चालू हो जाती है, ड्यूटी बंद होती है सूरज निकलता है तो ड्यूटी चालू हो जाती है, पढ़ना बंद होता है क्योंकि जब सूरज निकलता है पढ़ना शुरू हो जाता है, स्कूल बंद होता है सूरज निकलता है स्कूल शुरू हो जाता है, होता है ساری دنیا میں چہل پہل کرتی ہے، یہ سورج کی ایک فضیلت، اور سورج نکلتا ہے تو تمہاری کھیتیاں پکتی ہیں، جہاں کھیت ہو اور وہیں پر درخت اور جھاڑ ہو تو پورا کھیت ہرا بھرا ہوگا، لیکن جو جھاڑ کے نیچے بیج ڈالا جاتا ہے وہ اتنا نہیں بڑھتا ہے، اس میں دانے بھی چھوٹے چھوٹے آتے ہیں، وہ بھی چھوٹا چھوٹا رہتا ہے، سارے میں یہ ہمارے لگائے ہوئے پودے وہ بے جان بن جاتے ہیں، ان کا کٹبل نکل جاتا ہے، اور جن پودوں پر دھوپ پڑتی ہے نیچے سے پانی اوپر سے دھوپ، وہ تو کٹبل والے ہوتے ہیں، پھل بھی آتا ہے پھول بھی آتا ہے، اور سائے میں جو رہتے ہیں ان کے اندر وہ کمال بھی پیدا ہوتا، تو سورج صرف روشنی نہیں دیتا ہے، ہمارا انہار بھی پکاتا ہے۔ ابھی اس کی تفصیل بیان کروں قرآن کی روشنی میں تو سورج کی فضیلت سمجھ میں آئے گی۔ اسی طرح سورج بڑھاتا ہے، نمو پیدا کرتا ہے، اور چاند اس لیے اللہ نے اتارے رہے نکالا ہے کہ چاند کے ذریعے بیجوں میں رس پیدا ہوتا ہے، جو بے رس ہوتے ہیں وہ رس والے بن جاتے ہیں، چاند رس پیدا کرتا ہے اور سورج میں بڑھا بڑھا کر تندرست کرتا ہے، چاند اپنا کام کرتا ہے، سورج اپنا کام کرتا ہے۔ اگر ہم اللہ کی یہ نعمت اور اس کی خوبیاں، اس کی تعریف بیان کریں، یقیناً واقعہ نعمت رب کا فحدث کے مطابق ہے، اور اس میں سننے والے کو بھی ثواب، بیان کرنے والوں کو بھی ثواب۔ اسی طرح دنیا کی ہر چیز کو آپ لے لیجیے، قائم نہیں ہے، ورنہ ایک ایک آیت پڑھ کے میں بتاتا۔ اب آئیے، سورج اندھیرے کو روشن کرتا ہے، سورج پودوں کو اگاتا ہے، سورج پھلوں کو بڑھاتا ہے، چاند اس میں رس پیدا کرتا ہے، یہ اس کی فضیلت قرآن کی روشنی میں میں نے بیان کی ہے، اور یہ بیان اللہ کو پسندیدہ ہے، رب فرماتا ہے کہ اپنے رب کی نعمتوں کو بیان کرو، اس کا چرچا کرو۔ اب چاہے آپ ایک آدمی کو پکڑ کر یہ چرچا کریں، چاہے مجمع میں یہ بیان کریں، کسی وہابی نے آج تک اس قسم کے بیان کو بدعت اور ناجائز نہیں کہا اور کہہ بھی نہیں سکتا۔ تو میں عرض کرنا چاہتا ہوں کہ اللہ کی سب سے بڑی نعمت حضور کی ذات ہے، ابھی آپ نے کہا سب سے بڑی نعمت، تو اگر ہم سب سے بڑا مجمع کر کے اس نعمت کا ذکر کریں، سورج کا ہم ذکر کریں تو جائز ہے، چاند کا بیان کریں تو جائز ہے، تمہاری اما کا ذکر کریں تو جائز ہے، تمہارے ابا کی تعریف کریں تو جائز ہے، تمہارے کاروبار کا ذکر کریں تو جائز ہے، بلڈنگ بنایا کیا خود سے کام میں بنایا چوک بازار میں تو جائز ہے، تمہاری مسجد بنی تو جائز ہے، سب تعریف کرے تو کوئی ناجائز نہیں کرے، اور حضور کی تعریف کرے عزت، ارے تیری عزت پر لانا، ساری اللہ کی نعمتوں کی تعریف کرو، تمہاری بنائی ہوئی چیزوں کی تعریف کرو تو خوش ہوتے ہو۔ گھر میں گئے، ارے کیا سوفا لگایا ہے صاحب، کیا جھومر لگایا ہے، کیا فانوس بنایا ہے، وہ دیکھو کیا کھلتا ہے، ہلو ہلو مسکرا، بڑی محنت سے بنایا، ہاں ہاں بہت پیسے لگا، ارے ہاں ایک لاکھ روپیہ لگا دیا، ارے ہاں ہاں، یہ نہیں کہتا ہے یہ سب چیز ہے، اس کی تعریف مت کرنا، ہے کوئی ملتا ہے، تمہارے گھومر کی تعریف بہت اچھی لگ رہی ہے، تمہاری بلڈنگ کی تعریف اچھی لگ رہی ہے، تمہارا ہینڈ بینڈ بیٹا آیا مولانا نے اٹھا کر کیوں لیا، یہ اچھا لڑکا ہے، حالانکہ ہے تالا، تب بھی خوش ہوتا ہے میری اولاد کی تعریف ہوئی، اس لیے کہ وہ اولاد ہر بات کی نعمت، سمجھ گئے آپ، اس لیے اس کی تعریف جو بھی کرے گا تو اس کو لوگ اچھا ہی کہیں گے۔ ارے میں کہتا ہوں کہ تمہاری اولاد کی تعریف کی تو باپ خوش ہو جائے، تمہارے بھائی کی تعریف کرے تو بھائی خوش ہو جائے، بلڈنگ کی تعریف کرے تو تمہارا بلڈنگ بنانے والا خوش ہو جائے. اب میں پوچھتا ہوں جس ذات کے سستے میں دنیا بنی
اس
نبی کی اگر تعریف کرو تو بنانے والا خوش ہو جائے. تم بلڈنگ بناتے ہو تمہاری بلڈنگ کی تعریف کرو تو بنانے والا خوش ہوتا ہے، مسکراتا ہے کھڑا کھڑا، واہ کیا میری تعریف ہو رہی ہے، بولے نہ بولے. جو بلڈنگ بنانے والا خوش ہوتا ہے جب بلڈنگ کی تعریف سے تو نبی کو عظمت دینے والا خدا کیوں نہیں راضی ہوتا؟ ارے جب وہ سب خوش ہو جائے تو ہمارا بیڑا اللہ کو خوش کرنے کا بہترین ذریعہ ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کی تعریف کی جائے اور ان کی تعریف کرو گے یقیناً اللہ خوش ہو. دوسرے کی تعریف کرو خوش ہو نہ ہو، لیکن نبی کی تعریف سے تو رب خوشی ہوتا ہے، اس لیے کہ رب انہیں ہمیشہ راضی رکھتا ہے، جو ان سے راضی ہوتا ہے اللہ ان سے راضی ہو جاتا ہے. میرے دوستوں اس لیے ہم میلاد مناتے ہیں نبی کی عظمت، ان کے میلاد، ان کے اوصاف کا چرچا کرتے ہیں اور رب فرماتا ہے وہ نعمت رب کا فہد، اپنے رب کی نعمت کا کیوں چرچا کر. ہم جب چرچا کرتے ہیں اور لوگ جمع ہوتے ان کے بھی آ جاتے ہیں، اپنے تو آتے ہی ہیں تو انہوں نے ہمارے لیے کیا کیا نہیں، چپ چاپ ہو گئے. ہر چار آٹھ روز نو روز وہ بھی جلسہ کرتے ہیں تاکہ لوگ رکیں، لیکن الحمدللہ یہ مسلمان رکنے والا نہیں ہے، یہ نبی کا چاہنے والا ہے. وہ لوگوں کو روکے ان کی ہم کو ضرورت بھی نہیں ہے. نہیں بکریوں میں اگر کتا دھل جائے بڑی پریشانی، اس کو ڈنڈے مار کر بھی چلتا، بکری پاک ہے کتے کا کیا ذکر ہے. حلال میں حرام سے آنے کا گھسنے کا نہیں آئے، یہی ہمارے لیے اچھا ہے کہ جہاں صرف پاک ہوتے ہیں رحمت ہی رحمت ہوتی ہے اور کچھ باپ آ جاتے ہیں تو رحمت نہیں جاتی. اس لیے ہم تو چاہتے ہیں صرف سنی ہمارے میلاد کے جلسے میں رہے، یہی سب سے اچھا اور سب سے بڑھیا معاملہ ہے. پروردگار عالم اس مجمع میں رحمتیں نازل فرمائے، اور فرما رہا ہے، ہم دیکھ رہے ہیں جنتا کی رحمت نازل ہو رہی ہے. اور کس کے لیے ہم یہاں جمع ہوئے ہیں؟ عید میلاد النبی منانے کے لیے. اور عید میلاد النبی کے صدقے میں مرحوم کو ایصال ثواب کرنے، ایصال ثواب کے بارے میں یہ ہم سے بڑے بڑے عالم لوگ ہیں اس نے حقیقت ہم کو نہیں معلوم، ہم تو چھوٹا موٹا معاملہ عوامی زندگی کے لیے بول دیتے ہیں. ایصال کے معنی معلوم ہے؟ پہنچانا. یہ چیز یہاں نہیں ہے اور میں نے یہاں تک پہنچا دیا، اس کا نام ہے ایصال. انگریزی میں اس کو کہتے ہیں ٹرانسفر. مولانا یہاں سورت میں ہے اور میں ناگپور، مجھے 1000 روپیہ ان کے یہاں پہنچانا ہے. تو کچھ سسٹم ہوگا پہنچانے کا کہ نہیں ہوگا؟ بغیر سسٹم میں وہاں سے کہوں کہ مولانا یہ 1000 روپیہ لے لو اور یہ یہاں سے کہیں گے دے دو، یہ ہوگا پھر پہنچے گا؟ یہ ایسا نہیں ہوتا ہے. یہ تو ولیوں کے یہاں کا معاملہ ہے کہ ہزاروں میل پر بیٹھے ہوئے وہ ٹرانسفر کرتے ہیں، یہ لے تو وہ کہتے یہ دے. ہاتھ دکھتا نہیں ہے ٹرانسفر ہو جاتا ہے، یہ ہمارے ولیوں کا معاملہ ہے. لیکن یہ ایصال ثواب ہم کرتے ہیں، یعنی ثواب کہتے ہیں اجرت کو، بدلے کو، عوض کو. آپ کوئی کام کریں اور آپ کا شیٹ کچھ دے، آپ اس کو کیا کہتے ہیں؟ تنخواہ. ہمارا محنتانہ، ہم محنتانہ پاتے ہیں وہ، اب وہ رقم ہماری ہوتی ہے کہ اب ہم کو اپنے کمائی کی چیز جس کے ہم مالک ہیں شریعت نے ہم کو یہ اجازت دی ہے کہ تم اپنے اختیار سے جس کو چاہو بھیج دو. انوار رضا کو بھیجنا وہاں بھیج دو, مولانا کو بھیجنا مولانا کو بھیج دو, مجھے بھیجنا ہے مجھے بھیج دو, لیکن اپنی چیز کو دوسرے کے لیے ٹرانسفر کر سکتے ہیں. ٹرانسفر کو حساب کہتے ہیں, اور جو کمائی ہوئی ہے اس کو عربی میں ثواب کہتے ہیں. سمجھ گئے آپ؟ قرآن آپ پڑھتے ہیں, یہ محنت کس کی؟ آپ کی ہے. اور اس کا بدلہ دینے والا اللہ تعالیٰ ہے, یا شیخ نہیں ہے. اللہ تعالیٰ بدلہ دیتا ہے. ایک پارا پڑھا تو ایک پارے کا, ایک میلاد کا جلسہ کیا تو اس کا, اور ایک دس مرتبہ درود پاک پڑھا اس کا, سب ثواب بدلہ دیتا چلا جاتا ہے اللہ تعالیٰ. اور جتنے کام ہم نے کیے ہیں اس کے ثواب کو اللہ نے ہمارے حوالے کر دیا ہے. اب ہم اس ثواب کے حقدار ہیں, مالک ہو گئے. اب جب ہم مالک ہیں تو ہم کو یہ حق ہے کہ اپنے ثواب کو کسی کے پاس بھیج بھی سکتے ہیں. یہ بھی قرآن اور حدیث نے ہم کو بتایا ہے, ثواب کے مالک تم, اور تم کو اب حق ہے کہ تم اپنا ثواب کسی کو بھیج دو. اب ہم بھیجیں گے کیسے؟ ہے طاقت اپنے ثواب کو بھیجنا؟ نہیں. تو اس کے لیے جس طرح تم اپنا پیسہ ناگپور بھیجنا ہے, بمبئی بھیجنا ہے, تو گورنمنٹ کا سہارا لینا پڑتا ہے, ٹرانسفر کرنا پڑتا ہے بینک میں جا کے, بینک اکاؤنٹ دے دیجیے, رقم دے دیجیے, اور اس نے فوراً کہہ دیا کلک مارا 1000 روپیہ فلانا بینک, اور اس کا بینک اکاؤنٹ نمبر یہ سر اس نے کمپیوٹر میں ڈال دیا. آپ کی رقم 1000 10000 1 لاکھ کاؤنٹر پر رکھی ہے, اور اس نے یوں کلک کیا, آپ کو میسج آ گیا, موبائل بولنے لگا ٹن 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 ٹن, دیکھا ہاں مل گیا مل گیا, پیسہ یہ نہیں ہے اور روزہ پیسہ مل گیا. ٹرانسفر ہوتا ہے اسی کو کہتے ہیں منی ٹرانسفر. پیسہ یہاں اور وہ بولتا ہے تمہارا موبائل بتاتا مل گیا مل گیا, بےچارا مطمئن ہو گیا جو میں نے بھیجا بینک میں اس کو ٹرانسفر کر دیا, اور میرے ابا میرے بھائی کو وہ پیسہ مل گیا, چلا آیا, اسے اطمینان اطمینان سے سو گیا کہ میرے ابا کو وہ مل گیا. فون بھی کرتا ہے, ابا مل گیا پیسہ, ہاں بیٹا مل گیا, 2:03 پر مل گیا ہے, 2:03 پر بھیجا فوراً مل گیا پیسہ. اسی کا نام ہے منی ٹرانسفر. یہ بینک سسٹم نے تمہارے پیسے کو بھیجنے کا انداز بتا دیا ہے. اے لوگوں, یہ تو اب سسٹم نکلا ہے. مصطفیٰ نے تو پہلے یہ سسٹم بنا دیا ہے کہ اپنے سماج کو کیسے ٹرانسفر کر سکتے. حضرت ساتھ رضی اللہ تعالیٰ عنہ کی ماں کا انتقال ہوا, یہ بے چین ہو گئے کہ میں گھر پر نہیں تھا, اماں کا انتقال ہو گیا, اب میں اپنی والدہ کی خدمت کیسے کروں؟ حضور کی خدمت میں آئے یا رسول اللہ صلی اللہ علیہ وسلم, میری ماں کا انتقال ہو گیا ہے, میں اپنی ماں کی قبر میں کیسے خدمت کر سکتا ہوں, کر سکتا ہوں یا نہیں؟ حضور فرماتے کر سکتے. حضرت شاہ فرماتا کرتے ہیں کیسے؟ حضور نے فرمایا کہ ان کے لیے پانی کا صدقہ کرو. اس زمانے میں پانی بہت کم مدینے میں تھا, مالدار آدمی تھے, فوراً ایک کنواں کھدوایا, کھدوانے کے بعد کنویں کے پاس کھڑے ہو کر کہا اللہم ہاذی لہم میں تھا, اے اللہ یہ کنواں میری ماں کو. اب بتاؤ انہوں نے کہا یہ کنواں میری ماں کو, تو کیا وہ کنواں سڑک کے سبر میں چلا گیا؟ کیا ہوا؟ ارے اب تک وہ کنواں ہے تقریبا بنی جائے گا, اب تک وہاں کے سڑکا نہیں, کہیں گیا نہیں, نبی نے سسٹم بتا دیا کنواں یہی ہے. پھر وہ کنواں قبر میں کیسے پہنچے گا؟ اس کنویں کا بدلہ وہاں پہنچے گا, جو اس کا پانی پیے گا اللہ اس پر جو ثواب عطا فرمائے گا, سال کو اس کی ماں کو وہ ثواب پہنچے گا. اسی کا نام ہے عیسیٰ. रूपया बैंक में है बात कैसे पहुंचा अरे यही तो समझ लो देश का सिस्टम मानना है आप सभी का सिस्टम नहीं मानना ये नया पैदा हुआ सिस्टम सब मानते हैं मुस्तफा ने पहले ये सिस्टम बना दिया तुम मनी ट्रांसफर करते हो मुस्तफा सवाल ट्रांसफर करने का सिस्टम बताते हैं ये हम मरहूम नजमुद्दीन के कब्र में हम ये मजलिस को नहीं झुकाएंगे मौलाना सरफराज की आवाज नहीं जाएगा ये कितना मौलाना गुलाम मुस्तफा गुलाम मोहम्मद और हमारे इस्माइल भाई वगैरह ने जो एक सिस्टम बनाया है आप सुन रहे हैं मैं बयान कर रहा हूँ लोग नाच कर रहे हैं किरत हो रही है अल्लाह इन सब का सवाब हमको और आपको देगा और हम इस नियत के बैठे हैं कि आखिर में हम अल्लाह ताला से अर्ज करेंगे मौला इसको ट्रांसफर कर दे जैसे आप बैंक वालों से कहते हैं इसको भेज दे आप नहीं भेजते वो बैंक वाले का सिस्टम है वो भेजता है हम नहीं भेज सकते हमारा सब भेजता है इन नल्ला बेशक अल्लाह हर चीज पर कदम रखता है अल्लाह ताला मरहूम नजमुद्दीन की रूह को अपने जवारे रहमत में आखिरत की शहादतों बरकतों से नवाज कर उसे करवट करवट खबर में चैन नसीब फरमाए और उसके बच्चे उसकी अहलिया उसके भाइयों और उसके माँ को अल्लाह ताला कब्र जमील और अजर जजील अता फरमाए ऐ सुन्नियों मनी ट्रांसफर तो सब करते हैं लेकिन मुस्तफा का सिस्टम है तुम सवाब ट्रांसफर किया करो हुजूर फरमाते हैं जब कोई भाई दोस्त कोई भी अपने मरहूम को सवाब भेजता है तो पुरानी मजीद का जो पढ़ना है वो उसके पास रहता है उसका बदला जो होता है वहां पहुंचता है तो फरिश्ते क्या करते हैं वो जन्नत के एक कीमती कष्ट में उसके सवाब को संवार करके रखते हैं और उस पर जन्नत का गिलाफ रख करके कब्र में पहुंचते हैं कि ये पुरानी मजीद का सवाब तुम्हारे भाई ने भेजा है ये तुम्हारे बच्चे ने भेजा है ये तुम्हारे दोस्त ने भेजा है तो वो मुर्दा खुश हो जाता है अरे मरने वाले को सिनके का सहारा रह जाएगा कब्र में कोई नहीं पूछता यही ट्रांसफर तुम्हारा उसके दिल को खुश कर देता है वो लेकर खुश होता है और फिर वो अपने हाथ उठा देता है मौला भेजने वाले को खुशहाल कर और ये भी उसके साथ एक रिवायत में आया है कि जिसके मुर्दे ऐसे ही मुंह ताकते रहते कुछ नहीं जाता है ये मुर्दा उन पर फख्र मुबाहत करता है देख तेरे भाई ने भेजा है और ये भी तो ही दफन होते हैं ना जब देखता है यार बिरयानी का सवाल आ गया है मिलाद का सवाल है अब वहां से तू उठ करके अपने घर आएगा नहीं कि भैया तुम भी ऐसा करो तो मेरे नाम सवाल भेजा करो खाली देख कर टूटता है और जिसको जवाब पहुंचता है वो खुश हो जाता है हम अपने मरने वालों को कब्र में भी खुशी का इंतजाम करते हैं और जो यहाँ भी पूढ़ रहे हैं वहां भी पूढ़ेंगे और जहन्नम में भी पूढ़ेंगे उनको कुछ नहीं मिलेगा छोड़ो उनका नाम अपने माँ बाप को खुश करो भाइयों को खुश करो अल्लाह ताला मरहूम के कब्र को रहमत और नूर से भर दे।